مدنی مذاکرہ مدنی مذاکرہ
مدنی مذاکرہ
الحمد للہ رب العالمین والصلاة والسلام على خاتم النبيين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم والصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله والصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. فرمان آخری نبی صلی اللہ علیہ وسلم، بروز قیامت لوگوں میں سے میرے قریب تر وہ ہوگا جس نے دنیا میں مجھ پر زیادہ درود پاک پڑے ہوں گے. صلو علی الحبیب صلی اللہ علی محمد.
ورلڈ ہیلتھ آرگنائزیشن کی ایک تحقیق کے مطابق سن 2025 تک دنیا میں ہر 3 میں سے 2 افراد کو پانی کی شدید کمی کا سامنا ہو سکتا ہے. پانی ہم پیتے ہیں، نہاتے ہیں، فصلوں کو لگاتے ہیں اور کپڑے برتن والا دھوئے جاتے ہیں، صنعتوں یعنی انڈسٹری کے اندر بھی اسے استعمال کیا جاتا ہے. پانی کم ہو رہا ہے، دنیا میں اس کے لیولز کم ہو رہے ہیں. ہم تو صبح اٹھتے ہیں، نلکا کھولتے ہیں، صاف پانی نظر آ جاتا ہے، لیکن دنیا میں 2 ارب 1 کروڑ افراد جب صبح اٹھتے ہیں انہیں صاف پانی میسر نہیں ہوتا. اور دنیا کے کئی ملکوں میں خواتین اور بچوں کو روزانہ 4 میل تک پیدل چلنا پڑتا ہے صاف پانی کے حصول کے لیے. WHO کے مطابق دن میں تقریباً 6,000 بچے گندے پانی سے ہونے والی بیماریوں کی وجہ سے ان کی ڈیتھ ہو جاتی ہے. تو حضور، یہ آپ سے عرض کرنی تھی کہ خطرہ، جب تک انسان کسی چیز کا خطرہ محسوس نہ کرے اس وقت تک اس کا کوئی رد عمل شو نہیں کرتا. جیسے سامنے سے گاڑی آ رہی ہے یا تیز آندھی چل رہی ہے، مٹی چل رہی ہے، تو ہم آنکھیں بند کریں گے، ہاتھوں کو ایسے کریں گے، جمپ لگا کے سائڈ پر ہو جائیں گے، کیونکہ خطرہ محسوس کیا تو پھر کوئی رد عمل شو کیا. لیکن پانی کی کمی، اس کو خطرہ سمجھا ہی نہیں جاتا. جس بھی طرح سے پانی استعمال ہم کرتے ہیں اس کو خطرہ ہم نہیں سمجھتے. اس بارے میں آپ رہنمائی فرمائے کہ عالمی سطح پر یہ جو مسئلہ موجود ہے تو اس کا اسلام ہمیں کیا حل دیتا ہے. جب بھی ہم پانی استعمال کرنے لگے تو ہمارے ذہن میں کیا بات ہونی چاہیے، کیا ایسی نیتیں ہم کریں کہ پانی کم استعمال ہو.
اللہ اللہ، پانی تو خیر کم ہی استعمال ہونا چاہیے، اور اسراف جو ہے یہ تو شریعت میں اس کی ممانعت ہے. غیر ضروری پانی بہت زیادہ یعنی استعمال ہو رہا ہے، اتنا کہ یعنی کہ ایک چمچ بھی دھونی ہے تو ایک بالٹی پانی چاہیے. چمچ دھونی ہے، دھر کر کے نل کھولا، یہ دھوئی، ہاتھ دھونے، زوردار نل کھولا، صابن اٹھایا، صابن مل رہے ہیں، پانی جا رہا ہے. تو بلکہ جو نمازی لوگ ہیں وضو کر رہے ہیں اس وقت یہ بس ان کا زوردار نل کھولیں گے، سمجھے، اور اتنا زور سے پریشر سے پانی گر رہا ہوتا ہے دور دور تک اس کی آواز جائے گی کہ کوئی وضو کر رہا ہے. اب یہ کہ یہاں تو کوئی کس کو کیا بولے، مطلب ہمیں اپنے رب کا خوف ہونا کہ ہمارا رب دیکھ رہا ہے، اللہ دیکھ رہا ہے ہم جو کر رہے ہیں، وہ بات بنے. پانی وضو میں بھی کم ہونا چاہیے، مسا کرتے اس میں نل کھلا ہوتا ہے اکثر، ہاتھ دھوئیں گے پھر یوں یوں کرتے، پتہ نہیں یہ کہاں سے سیکھ لیا، جدی پشتی شاید یہ چل رہا ہے، یوں ہاتھ یوں وضو میں یوں کرتے چلو میں، پہلے دھوتے ہیں پھر یوں یوں کرتے ہیں، کوئی ضرورت نہیں ہے. مطلب اپنے طور پر جو کرنا ہے وہ کر رہے ہوتے ہیں، وضو بھی اس طرح سیکھتے نہیں ہیں، سب لکھا ہوا ہے سب کچھ، مطلب ہے کہ سکھانے والے موجود ہیں لیکن پڑھی نہیں اس کی. تو پانی بہرحال ہر صورت میں کم استعمال کرنا ہے، برتن دھونے میں، کپڑے دھونے میں، توبہ توبہ، اتنا پانی ویسٹ ہو رہا ہوتا ہے کہ مت پوچھو بات. فرش دھونے میں، مسجدوں کے فرش دھونے میں یہ پائپ لگائیں گے، سر سر یہ پانی کے سیلاب آ جاتا ہے، اتنا پانی باہر ہے. کوئی بولنے والے نہیں، کمیٹیوں میں جو ہوتے ہیں ان کو بھی سمجھ نہیں پڑتی کہ یہ کیا ہو رہا ہے، ان کے گھر بھی اسی طرح نارے ہوتے پانی میں، ये कार वॉश कर रहे होते हैं, कारें धो रहे होते हैं, दबा दबा पाइप से लगे हुए होते हैं, ने जो गर्दो गुबार जो झाड़ू से हटता है या कपड़े से हटता है वो पानी से हटा रहे होते हैं। ये तकरीबन जगहों पर है, घरों में भी यही है, जो सहन खुले और होते हैं ना, ये पानी से हटा रहे होते हैं जो भी कचरा है। पानी मारेंगे प्रेशर से, जमा हुआ कचरा है उस पर फिर फायरिंग होगी पानी की, और जोरदार प्रेशर से पानी उस पर गिरता रहे तो कचरा भी उखड़ के चला जाएगा। लेकिन ये क्या, हालांकि इसकी जरूरत नहीं, थोड़ा पानी डाल के ये भीग जाएगा, फिर कोई चीज है, झाड़ू है, ब्रश है, बहुत सारे आलात है, उनके जरिए रगड़े उसको, ये उखड़ जाएगा। फिर जरूरतन पानी डालकर कुछ झाड़ू से, कुछ ब्रश से, कुछ पानी से ये सफाई होगी। तो बहरहाल ये के और चीजें जो डालते हैं लोशन वगैरह, वो भी बेतहाशा डाला जाता है पानी में। हर चीज में मतलब इतदाल होना चाहिए, दरमियाना अंदाज होना चाहिए, उतना जितना शरीयत ने इजाजत दी। इसराफ की इजाजत नहीं है, तो इसराफ बहुत हो रहा है, हम सबको एहतियात करनी है। देखो अब पानी की तंगी भी हो रही है, अनाज की भी तंगी, हर चीज की तंगी, और तंग दस्ती के भी रोने रोए ही जा रहे हैं। अल्लाह ताला हमको किफायत शियारी नसीब फरमाए,
आमीन आमीन।
और इसमें ये क्या, अगर ध्यान रखे ना, जैसे कोई इसराफ करता हो पानी का, तो मौके की मुनासिबत से उसको समझाए। जैसे कि सरकार आला हज़रत रहमतुल्लाह अलैह की खिदमत में कुछ लोग हाजिर थे, एक साहब ने पानी पिया और बचा हुआ पानी गिलास का फेंक दिया। जैसे हमारे यहाँ ये भी रिवाज है, ये पानी बचा हुआ फेंक देते हैं, कुछ ना कुछ तो झटक के फेंकेंगे, ज्यादा नहीं तो बोतल पियेंगे, बोतल में पानी, बोतल छोड़ देंगे थोड़ी, उसमें जो भी है चाय तो छोड़ी, चाय छोड़ देंगे, ये है। तो किसी ने पानी फेंक दिया, तो आला हज़रत रहमतुल्लाह अलैह ने इस पर इरशाद फरमाया कि ये बच्चा वो पानी फेंकना नहीं चाहिए, किसी बर्तन में डाल देते हैं। इस वक्त तो पानी की कसरत है, बहुत है पानी, इसलिए ये इस एक घूंट पानी की कदर नहीं है कि यूं फेंक दिया इसको। जंगल में जहां पानी ना हो वहां इसकी कदर मालूम हो सकती है कि अगर एक घूंट पानी मिल जाए तो एक इंसान की जान बच जाए। ये नसीहतें करने के बाद आला हज़रत रहमतुल्लाह ने एक किस्सा सुनाया। ये हजरत खलीफा हजरत हारून रशीद बगदाद के जो खलीफा थे रहमतुल्लाह अलैह, इनको प्यास लगी, आपके पास लोग मौजूद थे, तो आपने पानी मांगा, तो एक आलिम साहब ने पानी का गिलास पेश किया, फिर बादशाह को दिया और फरमाया कि जरा ठहरिए, अगर आप कहीं जंगल बियाबान में हो और प्यास के मारे आपकी जान पर बनी हुई हो तो आप पानी ज्यादा से ज्यादा कितने में खरीदेंगे? तो बादशाह ने कहा कि खलीफा ने कहा कि चाहे मेरी सारी सल्तनत जो ना, यानी आधी सल्तनत, उसका आधा, आधी सल्तनत मुझे देनी पड़ जाए, मैं पानी तो खरीदूंगा और जान बचाऊंगा। तो आलिम साहब ने अर्ज किया कि पी लीजिए, अब वो बादशाह ने पानी पी लिया। फिर फरमाया कि बादशाह सलामत या खलीफा साहब, अगर ये पानी जो पेट में गया ये आपका रुक जाए और बाहर ना निकले, पेशाब बंद हो जाए जिसको बोलते ना, और अब जान पर बन जाए तो अपने इलाज पर कितना खर्च करेंगे? तो फरमाया मैं अपनी सारी सल्तनत देकर भी अपनी जान बचाऊंगा। तो उन आलिम साहब ने नसीहतें की कि अपनी इस सल्तनत पर जितना चाहे नाश कर लीजिए, वैल्यू तो कुछ भी नहीं है। ये कभी पानी के गिलास पर बिक जाती है, आधी बिक जाती है, कभी पूरी चली जाती है, एक पानी के गिलास इसकी कीमत है। ये इस तरह दर्द अंगेज तकरीर की उन आलिम साहब ने कि वो खलीफा रो पड़े। ये कैसा प्यारा दौर था, वो पानी की कदर थी, आला हज़रत रहमतुल्लाह ने कैसी प्यारी नसीहत की। इस तरह अगर हम भी नसीहतें करना शुरू कर दें लोगों को तो फर्क पड़ सकता है। लेकिन यहाँ तो है ना, यार अपनी भला से, यार जो करता करने दो यार, या शेख अपनी अपनी देख, यह नहीं चलेगा, समझाना होगा। हम समझाते रहेंगे तो इंशाल्लाह हमारे माशरे की सुधार हो जाएगी, इस्लाह हो जाएगी, हमारी भी आखिरत बेहतर हो जाएगी। बल्कि बाद सूरतों में तो समझाना जरूरी हो जाएगा कि जने कोई बुराई कर रहा है, गुनाह कर रहा है, और हमारा ख्याल जम गया कि मैं समझाऊंगा तो ये गुनाह छोड़ देगा। अब तो उसको समझाना जरूरी हो गया, वाजिब हो गया। अब अगर नहीं समझाएंगे तो गुनाहगार होंगे। लेकिन हमारे यहाँ ऐसा भी नहीं है, नमाज को गलत पढ़ रहा है, गलती कर रहा है, बड़ी गलती कर रहा है कहीं, उसको समझाने के लिए कोई किसी का जहन शायद ही हो कि उसको समझाए बैठ कर मोहब्बत से, प्यार से, ये आप कर रहे थे, या कोई वुजू गलत कर रहा है, इधर खुश्क हो गया, इधर सूखा रह गया, ये जगह सूखी रह जाती है। सर्दियों में पाँव का कुछ हिस्सा जो है ना, टखने का पिछला हिस्सा जहाँ ये खांचा है, ये सूखा रह जाता है अगर तवज्जो ना दी जाए। ये देखते भी होंगे बाज इनको मसले पता होंगे, समझाने का रुझान कम है। हम मोहब्बत से प्यार से समझाएंगे तो कोई क्यों लड़ाई करेगा हमसे। इस तरह यानी कि समझाते रहना चाहिए, इंशाल्लाह इस तरह हमारा दीन फैलेगा, लोग अमल करने वाले बनेंगे, गुनाहों का जोर टूटेगा। दीगर गुनाहों में भी जहां जहां मुमकिन हो प्यार से मोहब्बत से समझाते रहे।
बच्चों की भी अगर इस अनुमान पर तरबियत होती रहे, बच्चे जब हाथ धोने के लिए बेसन पर खड़ा कर देते हैं तो पानी जाया होता देखकर वालिदैन इनको समझाएं। हमारे यहाँ तो बाद वक्त तो ये भी पता चलता है कि बच्चों को बाथरूम में छोड़ देते हैं नहाने के लिए, और वो बच्चा है, शावर है और पानी है, वो आधा पौना घंटा पानी जाया करता हो और वो बच्चा क्या नहाएगा, बस वो पानी जाया होता रहता होगा। तो ये तमाम तर चीजें अगर वालिदैन अपने बच्चों की शुरू से तरबियत करें, पानी जाया हो रहा है, देखो बेटा पानी जाया हो रहा है, देखो पानी यूं पानी यूं पानी यूं, शुरू से अगर बच्चे की तरबियत हो जाए ना, पानी जाया, बेटा खाना जाया हो रहा है, बेटा पानी जाया हो रहा है, बेटा देखो ये जाया हो रहा है, फना चीज जाया हो रही है, लफ्ज जाया होना, वेस्टेज की तरफ अगर आप तवज्जो दिलाएं तो ये बच्चा शुरू से ही अल्लाह ने चाहे तो सेंसिटिव हो जाएगा, उत्साह हो जाएगा। फिर वो ये वो चीजें जितना हम सोच रहे होते हैं तो अल्लाह ने चाहे तो वो बच्चे ने वो उसका जहन बचाने का बन जाएगा कि यार ये जाया नहीं करना,
खुद भी तो जाया करना छोड़े ना। मुसीबत तो ये ना, गीजर की वजह से पानी जाया होता है ना, पाइप में जितना भी ठंडा पानी है ना, पहले इसको नल खोलेंगे धर्र करके, ये बहरा है, ये जाएगा, गर्म पानी शुरू होगा तब इस्तेमाल होगा, वुजू भी करना है तो ये करेंगे, ये सारा पानी बहा दें, अब रखें कहाँ। हालात फरमाने किसी बर्तन में डाल देते, यूं कुछ आपको ड्रम या ऐसी चीजें रखनी पड़ेंगी,
बाल्टी रख सकते
आप, बाल्टी या उसमें आप ठंडा पानी जो पाइप का वो निकाल के पहले नल से वो महफूज कर लें, अब इस्तेमाल। तो ये पानी कपड़े धोने में, वॉशरूम की सफाई करने में और चीजों में काम तो आ सकता है। जैसे पानी बताया कि जा रहा हो, पानी की धार कम हो गई, पता चला कि वो पानी टैंकी में खत्म हो रहा है और बिजली भी चली गई है, मोटर भी नहीं चल रही, तो फिर कैसा पानी इस्तेमाल करते हैं, संभाल के। तो ये काश जहन बन जाएगा हर वक्त हमारे, ये यार पानी जा रहा है, संभाल के कर रहा है, जो आखिरत का हिसाब हम में से कोई भी दे नहीं पाएगा, अल्लाह पाक हमें बेहिसाब बख्शे। सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद।
फेसबुक पेज पर सवाल है हमारे पास कि यतीमों का हक मारने वाला कैसा, और हुजूर सल्लल्लाहु अलैहि वसल्लम को यतीम कह सकते हैं?
ये यतीमों के बारे में तो कुरान और हदीस में ताकीद है, कुरान की आयतें भी हैं कि यतीम के माल के करीब भी मत जाओ, ला तकरबू मालल यतीम, यतीम के माल के करीब भी मत जाओ, नाक मतलब यतीम का माल जो है ना वो इस्तेमाल ना किया जाए। और यतीम का माल यतीम उस वक्त होता है, उस वक्त जब तक नाबालिग है, मसलन किसी का बाप फोत हो गया तब ये यतीम है, तो अब जब तक ये नाबालिग है ये यतीम कहलाएगा, जैसे बालिग हुआ तो अब यतीम ना रहा, तो यतीम का माल तो नहीं खाना, ठीक है ना, वो खुद दे तब भी नहीं खाना। अच्छा, अब यतीम सरकार सल्लल्लाहु अलैहि वसल्लम को यतीम कहना ये जायज नहीं है, یتیم سرکار صلی اللہ علیہ وسلم اگرچہ آپ کے والد والد صاحب فوت ہو گئے، پھر امی بھی رخصت ہو گئی، لیکن لفظ یتیم یہ علماء نے منع فرمایا کہ یہ سرکار صلی اللہ علیہ وسلم کو یتیم نہ کہا جائے، سرکار کو یتیم کہنا حرام ہے، اور بنیت توہین اگر کوئی کہے تو کافر ہو جائے گا، مسلمان سے تصور نہیں ہے. لیکن یہ کہ وہ اشعار میں یتیم اور یہ لفظ استعمال ہوتا سرکار کے لیے، تو یتیم، مسکین، فقیر، چرواہا، اس طرح کے الفاظ پیارے آقا صلی اللہ علیہ وسلم کی شان کے لائق نہیں ہے، یہ نہیں کہنے چاہیے، شریعت میں اس کی ممانعت ہے. صلو علی الغریب.
فیس بک پیج پہ سوال ہے کہ ہم درود شریف کثرت سے پڑھ رہے ہیں لیکن حالات تبدیل نہیں ہو رہے، پریشانیاں ختم نہیں ہو رہی، کیا کریں؟
تو اس لیے درود شریف پڑھیں گے پریشانیاں ختم ہوں، یا ثواب کے لیے. عین ممکن ہے کہ درود شریف کی برکت سے جو پریشانیاں بڑھنے والی تھی وہ بڑھی نہ ہو، وہیں رک گئی ہو آ کر، یا یہ کہ ایک دم سے ختم نہ ہو، آہستہ آہستہ ہو. یہ ضرور تھوڑی کہ فوراً ہی ہر کام ہو جائے کرے، مسئلے ہوتی ہیں، حکمتیں ہوتی ہیں، کہ بعض اوقات پریشانیاں اس لیے آتی ہیں کہ بندے کے گناہ ہیں تو وہ مٹائے جا رہے ہیں، یا یہ کہ ایک مقام اس کے لیے ہے جہاں اس کو پہنچانا ہے، نیکیوں کے ذریعے پہنچ نہیں پاتا تو پریشانیوں کے ذریعے ان پر یہ صبر کرے اور وہ مقام حاصل کر لے. یہ آزمائش ہوتی، امتحان ہوتے ہیں. کربلا والوں سے بڑھ کر کون عبادت کرے گا، کون درود پڑے گا، کون ذکر کرے گا؟ آزمائش تو ان کے لیے آئی نا، وہ خالی بولے گا آزمائش ہے، ہم کو کیوں آتی ہے، ہم تو اتنا درود شریف پڑھتے ہیں. تو کبھی سوچنا بھی نہیں چاہیے، میں اتنی دعائیں مانگتا ہوں، اتنا یہ کرتا ہوں، اتنا نماز بھی پڑھتا ہوں، میں نے کسی کا کچھ نہیں بگاڑا، کسی کا کوئی پائی پیسہ نہیں کھایا، میں تو زکات بھی پوری دیتا ہوں، تو کسی کا برا نہیں چاہا میں نے، یہ میرے ساتھ یوں ہو رہا ہے، یوں ہو رہا ہے. یہ گلے شکوے نہیں ضرورت. زباں پر شکوائے رنج و الم لایا نہیں کرتے نبی کے نام لیوا، غم سے گھبرایا نہیں کرتے. صلو علی الحبیب.
حضور ایک بات آپ سے پوچھنی تھی، ذرا اس میں ہماری اصلاح فرما دیں. یہ جو پچھلا جمعہ گزرا ہے اس میں پاکستان میں کراچی شہر میں ایک بہت ہی خطرناک طوفان آنے کا امکان تھا، اور شاید ہم نے اپنی تاریخ میں یعنی کئی برسوں میں کبھی دیکھا نہیں تھا کہ اس طوفان کے آنے کی وجہ سے عام تعطیل کر دی گئی ہو، اور بازار بھی بہت حد تک بند تھے، کیونکہ ہم خود تاجر ہیں، ہمیں اندازہ ہے کہ مارکیٹیں پوری پوری بند تھیں، حالانکہ ایسا کبھی ہوا نہیں تھا. طوفان بہت ہی قریب آ چکا تھا، اور مجھے تو ایک بہت بڑے مفتی نے بتایا کہ عام طور پر طوفان اتنا قریب آتا نہیں ہے، لیکن جتنا اس مرتبہ قریب آ چکا تھا. اس کے بعد لوگوں نے سوشل میڈیا پر اپنی اپنی مختلف آرائے پیش کی. کسی عاشق رسول نے یہ بھی کہا کہ بلکہ بہت سے نے کہا کہ عبداللہ شاہ غازی رحمۃ اللہ تعالی علیہ کی برکت سے طوفان ٹل گیا. تو معاذ اللہ اس کے جواب میں بہت سے لوگوں نے اس کے نیگیٹو جو ہے اثر نیگیٹو پوائنٹ اٹھائے کہ نہیں یہ تو طوفان اللہ نے ٹالا ہے. تو حضرت یہ تو طے شدہ بات ہے کہ ہر چیز اللہ تعالیٰ کرتا ہے، لیکن حضرت صاحب یعنی ہمارے حضرت عبداللہ شاہ غازی رحمۃ اللہ تعالیٰ علیہ اس کا سبب بنے، تو یقیناً سبب بننا تو یہ دنیا خود ہی عالم اسباب ہے، تو یہ سبب بنے. تو اگر کوئی یہ کہتا ہے کہ حضرت عبداللہ شاہ غازی رحمۃ اللہ تعالیٰ علیہ نے یہ طوفان ٹال دیا، تو کیا یہ اتنا کہنا غلط ہے؟ اور جو اس کی مخالفت کرتے ہیں ان کے بارے میں آپ کیا کہیں گے کہ ایسی بات کیوں کر رہے ہیں، جبکہ یہ اللہ تعالیٰ کے وہ عظیم ولی ہیں؟ جہاں تک ہماری معلومات میں ہے کہ یہ امام عالی مقام امام حسن کے پر پوتے ہیں، اور تقریباً 1300 سال سے الحمدللہ یہاں آرام فرما رہے ہیں، اور شاید اس پورے 1300 سال کم و بیش میں آج تک جو ہے کبھی یہاں پر جو ہے کراچی میں سمندر باہر نہیں آیا، اور آج 1300 برس گزرنے کے باوجود میں نے خود حضرت کے روزے کے نیچے ایک میٹھے پانی کا چشمہ دیکھا ہے، اپنی آنکھوں سے اس کا پانی دیکھا بھی ہے، پانی پیا ہے، تو 1300 سال سے وہ پانی آج بھی جاری ہے جبکہ ہر طرف کھاری پانی کا دور دورہ ہے. تو حضرت کچھ بتائیے، اللہ کے ولیوں کی شان تو بہت بڑی ہے، لیکن بعض لوگ اس کو بالکل نہیں مانتے. جو نہیں مانتے ان کی اصلاح بھی ہو جائے، جو مانتے ان کی حوصلہ افزائی ہو جائے. بہت شکریہ، جزاک اللہ خیر.
ماشاء اللہ، بڑا پیارا سوال ہے. دراصل برکتیں تو ہوتی ہیں بزرگوں کی، حدیث پاک میں تو یہاں تک ہے کہ اگر کوئی نیک آدمی، جیسے پڑوس میں رہتا ہے، نیک بندے کے اطراف میں 100 گھروں میں جو ہوتے ہیں، 100 گھروں کے لوگوں پر اس کی برکتیں فائز ہوتی ہیں اور ان کی بلائیں ٹلتی ہیں، آفتیں دور ہوتی ہیں. تو یہ عام نیک بندے گئی تو حدیث پاک میں. اچھا، ایک حدیث پاک یہ ہے، البرکت مع اکابرکم، برکت تمہارے بڑوں کے ساتھ ہے. اس طرح احادیث مبارکہ میں اور بھی ڈھونڈنے جائیں گے تو کئی چیزیں ملیں گی کہ جو مطلب ہے کہ برکتیں ملتی ہیں. وہ ایک وہ خضر علیہ السلام اور موسیٰ علیہ السلام کا واقعہ مشہور ہے، جس میں خضر علیہ السلام نے ایسے لوگوں کی دیوار بنا دی جو مطلب جنہوں نے آپ صاحبان کی، موسیٰ علیہ السلام بھی سب سے خدمت نہیں کی، مہمان نوازی نہیں کی. تو یہ جو کہ یتیموں کی دیوار تھی، کچھ لڑکوں کی دیوار تھی، اور ان کو جو برکت پہنچی وہ قرآن کریم میں اس کا ذکر ہے، وَكَانَ أَبُوهُمَا صَالِحًا، اور ان کا باپ صالح تھا، نیک تھا. اچھا، تفسیروں میں یہ کہ یہ ان کا باپ سے مراد ہم باپ جس کو بولتے ہیں، ماں باپ وہ اپنی جگہ پر ہیں، درست ہے، لیکن یہ باپ ساتویں پشت پردہ، ساتواں دادا پردادا پردادا ہو کر وہ ساتواں تھا. اس کی برکت سے ان کی دیوار جو تھی خضر علیہ السلام نے بنا کر دی ان کی. تو اس طرح مطلب یہ کہ قرآن کریم نے بھی ہمیں تعلیم دی کہ نیکوں کی برکتیں پہنچتی ہیں. تو اولاد در اولاد در اولاد بھی نیک بندوں کو برکتیں پہنچتی ہیں. تو ایک ایسی ولی شخصیت، ایسا بزرگ، ایسا ولی کہ جس کی دنیا ولایت کی گواہی دیتی ہو کہ یہ اللہ کے ولی ہیں، اللہ کے ولی ہیں، ان کی ہسٹری بھی ملتی ہے. جیسے آپ نے بتایا کہ 1300 سال پرانے یہ بزرگ ہیں، تو ان کی برکتیں کتنی ہوں گی. تو یہ طوفان کیا ہے؟ سیدنا فاروق اعظم رضی اللہ تعالیٰ، انہوں نے تو کوڑا مار کے زمین کو، زمین تھرا رہی تھی، تو آپ نے کوڑا مارا اس کو، کیا تجھ پر عمر نے انصاف نہیں کیا؟ زمین رک گئی. اس طرح وہ دریائے نیل، کہ اس کو وہ لڑکی سجا کر اور بھینٹ چڑھاتے تھے، تو آپ نے مطلب یہ کہ یہ تو رسم غلط ہے، آپ نے صرف لیٹر بھیجا، لیٹر کہ دریا اگر تو اللہ کے حکم سے جاری ہوتا تو جاری ہو جا، ورنہ تیرے پانی کی ہم کو ضرورت نہیں ہے. تو بولا کہ جاؤ یہ میری پرچی ڈال دینا اس میں، دریا نیل میں، دریا نیل میں یہ پرچی گئی، تو پرچی کی برکت یہ ظاہر ہوئی، وہ دریا جاری ہو گیا، وہ رسم جو زمانہ جاہلیت سے چلی آ رہی تھی وہ ختم ہو گئی. اور ہمارے غوث پاک کی بارگاہ میں لوگ حاضر ہوئے کہ دریا دجلہ میں طوفان آ گیا، تو آپ تشریف لے گئے، رسا گاڑ دیا کہ بس اب ادھر سے آگے مت بڑھنا، دریا وہیں رک گیا، طوفان تھم گیا. یہ تو ولیوں کی کرامتیں، اور یہ مطلب جو عاشقان رسول ہوتے ہیں، عاشقان اولیاء ہوتے ہیں، ان کو یہ سب سمجھ میں آتا ہے. سمجھے، آپ نے زمزم کبھی پیا ہے؟ یہ کہ اللہ کے نبی کی ٹھوکر سے جاری ہوا، آپ بولو کہ جبریل امین نے پر مارے اس سے جاری، ٹھیک ہے، یہ بھی روایت ہے. تو یہ بھی تو اللہ تو نہیں ہے، جبریل امین بھی تو بندے ہیں، ان کے پر سے بھی جاری تو ہوا نا، ان کی برکتیں. پھر اس پانی کی، یہ پانی بڑھتا چلا جا رہا تھا، تو روکنے والی بھی تو اللہ کی بندی ہے. حضرت حاجرہ نے وہ مٹی کی چھوٹی سی منڈیر بنائی اور فرمایا زم زم، اور عبرانی زبان میں زم زم کا معنی تھم تھم، تھم تھم یعنی رک رک، اسٹاپ اسٹاپ، پانی رک گیا. یہ تو بہت مشہور واقعہ ہے. تو آپ زم زم پینا چھوڑ دو، کہ اس میں بھی اللہ کے نیک بندوں ہی کی برکت شامل ہے، اسی سے یہ جاری ہوا، اسی کی برکت سے یہ رکا ہے. تو اگر حضرت عبداللہ شاہ غازی رحمت اللہ علیہ کی برکت سے رکنے کا کسی نے کہہ دیا، اس نے زن کے سبب کہہ دیا، تو کیا غلط کہا؟ عین ممکن ہے کہ ایسا ہی ہوا ہو، ہمیں اس نے زن رکھنے میں حرج کیا ہے؟ ولیوں کی برکتیں تو مسلم ہیں، بڑے بوڑھوں کی برکتیں ہوتی ہیں، گھر میں جو بڑے بوڑھے ہوتے ہیں بھلے ولایت کے درجے کو نہیں پہنچے، ان کی بھی برکتیں ہوتی ہیں. البرکت و ما اکابرکم، جو میں نے حدیث بیان کی نا، اس میں نہ اولیاء کرام ہی خاص ہیں، نہ علماء کرام خاص ہیں، بلکہ گھر کے بڑے بوڑھے یا عمر میں جو بڑے بوڑھے ہوتے ہیں بزرگ، یہ ان کی بھی برکت میں اس میں شامل ہے، اس حدیث کے تحت وہ بھی شامل ہو جاتی. تو یہ بالکل حضرت عبداللہ شاہ غازی رحمت اللہ علیہ پر کروڑ و سلام، اللہ پاک ان کی برکت سے آگ کا طوفان بھی ہمیں کچھ نہیں کرے گا، جہنم کی آگ کا طوفان بھی تھم جائے گا جو ہماری طرف اگر بڑھا تو، آگ لپکی ہماری طرف جلانے کے لیے تو انشاءاللہ ہم آگ میں نہیں جلیں گے، باغ میں چلے جائیں گے، جنت میں انشاءاللہ. ولیوں کا فیضان، ولیوں کا فیضان جاری رہے گا، عبداللہ شاہ غازی کا فیضان
جاری رہے گا انشاءاللہ. ایک حدیث مبارکہ امام بیہقی رحمۃ اللہ تعالی کی شعب الایمان کے حوالے سے اعلی حضرت نے اپنی کتاب الامن والعلا کے اندر نقل کی ہے کہ انی لاہم بی اہل الارض عذابا فاذا نظرت الى عمار بیوتی والمتحابین فی والمستغفرین بالاسحار صرفت عنہم، یعنی میں زمین والوں پر عذاب نازل کرنے کا، عذاب بھیجنے کا ارادہ کرتا ہوں، پھر جب میں اپنے گھر کو یعنی مسجدوں کو آباد کرنے والے اور میری ذات کے لیے محبت کرنے والے اور سحری کے وقت تہجد میں یعنی سحر کے وقت اٹھ کر، راتوں کو اٹھ کر استغفار کرنے والوں کی طرف نظر کرتا ہوں تو ان کی وجہ سے عذاب کو ان سے دور کر دیتا ہوں.
سبحان اللہ، سبحان اللہ، صلوا علی الحبیب
صلی اللہ علیہ
وسلم، صلی اللہ علیہ محمد.
میرا سوال یہ ہے کہ گھروں میں جو اکثر سندری لگی ہوئی ہیں، جیسے غوث اعظم کی، داتا حجویری صاحب کی لگا لی، یا ویسے کوئی سندری گھر میں ہو، کیا یہ لگانا جائز ہے اور نماز پڑھ لینی چاہیے کمرے میں؟ اگر اتار دے تو کوئی گناہ تو نہیں ہے؟
گھر میں تصویر غوث پاک کی؟
جی جی.
ہاں تو یہ تو نقلی ہے، غوث پاک کے دور میں کیمرا کہاں تھا؟ اور یہ تصویر لگانے سے تعظیم کی جگہ پر، یہ تعظیمن لگاتے ہیں، تو حدیث پاک میں کہ جس گھر میں تصویر ہو یا کتا ہو اس گھر میں رحمت کے فرشتے نہیں آتے، اس سے مراد یہی ہوتا ہے کہ تعظیم کی جگہ لگے ہو، یہ تعظیم کی جگہ ہی لگی ہوتی ہے، تو یہ تو لگانا ہی گناہ ہے، تو توبہ بھی کرنی ہوگی اور بالکل اس کو جس کا بس چلے اس کو وہاں سے ہٹانا ہوگا، ہٹا دیجیے، توبہ بھی اگر لگائی آپ نے ہی تو توبہ بھی کرنی ہوگی آپ کو. واللہ تعالی اعلم ورسوله اعلم عز وجل وصلى الله تعالی علیہ وآلہ وسلم، صلوا علی الحبیب
صلی اللہ علی محمد. والدین اپنے بچوں کی پرورش کرتے ہیں، انہیں بڑا کرتے ہیں، تو کئی ایسے بچے ہوتے ہیں جو ماں باپ کو بڑا ہونے کے بعد جب ان کا کوئی کام کرتے ہیں یا ان کی کوئی مدد کر دیتے ہیں تو بچے ماں باپ پر احسان جتاتے ہیں، میں نے آپ کے ساتھ یہ بھی کیا تھا، یہ بھی کیا تھا، آپ یوں تھے تو یہ بھی کیا تھا، تو اس سے ماں باپ کو کافی تکلیف ہوتی ہے. تو والدین کو بچے احسان اپنا جتائیں کوئی ان کی خدمت یا کوئی ان کے کام آ جانے پر، تو اس تعلق سے بچوں کو آپ کیا نصیحت فرمائیں گے؟
یہ تو کوئی ایسا نالائق ہوتا ہوگا جو ماں باپ کو تانے دیتا ہوگا اس طرح کے، عام طور پہ نہیں ہوتا ویسے، جو بھی ایسا کرتا ہے تو نہیں کرنا چاہیے، بلکہ اگر کسی عام آدمی کو بھی کسی نے احسان کیا تو اس کو بھی جتانا نہیں چاہیے، کسی کو خیرات دی، کسی کو نوکری پہ لگا دیا، کسی کی امداد کی، مالی تعاون کیا، اس کو سنانا یا اس کو، قرآن کریم میں ممانت ہے، لا تبطلوا صدقاتکم بالمن والاذى، اپنے صدقات باطل مت کرو احسان جتا کر اور ایزا دے کر. ایسا تو ماں باپ تو پھر ماں باپ ہے، ماں باپ کو اگر کسی نے کیا بھی تو کیا کمال کیا، ماں باپ ہی نے تو انگلی پکڑ کے چلانا سکھایا، پاؤں پہ کھڑا کیا، کمانا سکھایا، پڑھایا لکھایا، ہنر سکھایا، کیا نہیں کیا ماں باپ.
یہ کہتے ہیں ابھی آپ نے اگر کیا بھی ہے تو کیا احسان کیا ہے، آپ کی ذمہ داری تھی، آپ نے اپنی ذمہ داری پوری کی ہے تو اس میں آپ کیوں یعنی بعض ہو, یہ جو آپ نے فرمایا کرچے کمی صحیح, لیکن کچھ ایسے ہوتے ہیں جو اپنے گھر میں ماں سے باپ سے ایسے ان کی طبیعت میں وہ لچنا, لڑنا اور مطلب تو تڑا کرنا, بے تبے کرنا, باپ کو لفٹ نہیں کرانا, ماں کو لفٹ نہیں کرانا, کام بولے تو ڈانٹ دینا, جھاڑ دینا, اس طرح کی چیزیں, یا پھر اس طرح بھی ہو تو پھر اس طرح کے چار باتیں سنا دینا. اگر والد بھی سکے تو پھر جوش میں آ کے کہہ بھی دے یا تیرے کو اس لیے پال پوس کے بڑا کیا تھا, تو بھی اس پر بھی اس کے مطلب کہ وہ ایسے جواب دے دیتا نا بیچارہ آئندہ بولتے ہوئے بھی دو باتیں سوچے گا. یہ جو لوگ ہوتے ہیں جو اولاد ہوتی ہے, یہ زیادہ تر بسا اوقات ایسا بھی ہوتا ہے کہ اگر یہ کمانا شروع کر دے اور گھر میں اگر والد صاحب کمانے کی طاقت نہ رکھتا ہو یا یہ گھر چلاتے ہوں تو ماں کو بھی پریشر میں یہ مطلب لے لیتے ہیں کہ گھر تو میں چلاتا ہوں. اس کی وجہ سے یعنی اس نالائق بچے کی وجہ سے جو اس کی بیوی ہوتی ہے, جو بہو ہوتی ہے, یہ بھی پھر ساس و سسر پر حکومت کرنے کی کوشش کرتی ہے کہ میرا شوہر گھر چلا رہا ہوتا ہے. تو یہ جو گھر کا ماحول بنتا ہے اور جو والدین جو بالکل ایک غلامی کی زندگی کی طرف ڈھل جاتے ہیں کہ اب کیا کریں, لڑیں گے تو گھر والے بچے گھر سے نکال دیں گے, یہ جو اولاد کا جو تصور ہے اور اولاد کی جو طبیعت بن چکی ہے کئی جگہوں پر اور ماں باپ کے ساتھ بدسلوکی کرتے ہیں, ان کو اللہ سے ڈھلنا چاہیے. وہ بہت یہ دل آزاری والا معاملہ نہیں ہے.
جی جی, بہت زیادہ دل آزاری والا معاملہ ہے اور سخت عذاب کے حقدار ہیں یہ لوگ. ان کو فوراً توبہ کر کے ماں باپ کے پاؤں پکڑ کر ان کو راضی کرنا چاہیے, معافیا مانگنی چاہیے, نہیں تو پھر ہنس جائیں گے. ماں باپ کا نافرمان تو دنیا میں بھی عذاب پاتا ہے, اس نے سزا پاتا ہے دنیا میں بھی, اس کو مطلب ہے کہ بدلہ ملتا ہے, اس کا آخرت کا بدلہ باقی ہوتا ہے. یہ تو یہ کم ہوتے, اس طرح کے زیادہ لوگ نہیں ہوتے ہوں گے.
اب باقاعدہ یہ اس پر ایکٹ بن گئے, اب تو قانون بن گیا, یعنی یوں سمجھے کہ یہ اتنا بڑھتا چلا گیا کہ ملکی سطح پر یہ جو اولڈ سٹیزن اور بڑے اور بزرگ گھر کے جو بڑے ہوتے ہیں ان کے ساتھ اس طرح کا کوئی مطلب کہ غیر اخلاقی یا غیر شرعی یا اس طرح کا غیر معاشرتی رویہ کرنے والے بچے کے خلاف باقاعدہ اب تو کیس بننے والی سچویشنیں آ گئی ہیں, یعنی بگاڑ پیدا ہوتا جا رہا ہے. تو میں چاہ رہا تھا کہ یہ انشاءاللہ ہم اس کو اللہ نے چاہ تو عام کریں گے زندگی بھر, جب تک آپ کے ماں باپ اللہ ان کو زراز عمر بالخیر دے. اولاد وہ اچھی جو ماں باپ کی غلام بن کر رہے, غلامی کرے اپنے ماں باپ کی, اور جیسے کہ نوکری کرتے ہیں نا, نوکری جیسے سیٹ کچھ بول بھی دے تو کیا پتا کہ سیٹ کو کچھ دو دس باتیں ہم سنا دیں گے تو سیٹ نوکری سے نکال دے گا. ماں باپ تو نوکری سے نہیں نکال سکتے,
سیٹ کو تو کچھ بھی نہیں بولتے, یس سر
میں یس کر رہا ہوں,
یس سر بولتے
ہیں, نوکری سے نکال دے گا نا. ماں باپ تو نہیں نکال سکتے, نہ نوکری ہے نہ گھر سے بھی نکال سکتے, تو یوں ماں باپ کو بول دیتے ہیں.
بہت برے بندے ہیں یہ لوگ. والدین کی فرما برداری کا تو قرآن کریم میں کئی جگہ تذکرہ ہے, ماں باپ کی اطاعت کرو, وبالوالدین احسانا, اور ماں باپ کے ساتھ احسان کرو, ان کے ساتھ تو حسن سلوک کرنا. یہاں تک قرآن کریم میں کہا گیا کہ تم اف مت کرو. اف یہ بہت ہلکیا اف ہوں, اف اف بھی مت کرنا, ہلکی سی بھی, یعنی اس پر کوئی احتجاج کرنے کی گویا اجازت ہی نہیں ہے, تمہارے ماں باپ ہیں. بلکہ ان کے لیے عاجزی کا بازو بچھاؤ, نرمی کرو, جس طرح تمہیں انہوں نے چھٹپن میں پالا تھا, عاجزی کی تھی تمہارے لیے, تکلیفیں اٹھائی تھی. تو یہ ماں باپ کو ستانے والے تو بہت ہی مطلب یعنی کہ عجیب و غریب لوگ ہیں جو ایسا کرتے ہیں, اور ان کو بھی ان کی اولاد بھی تو چھوڑتی نہیں ہوگی. وہ ایک قصہ آپ ہی آپ کی زبان میں مدنی چینل پر ہم نے بہت پہلے سنا تھا کہ ایک بچہ جو تھا وہ کچھ اپنا ایک خاکہ بنا رہا تھا مکان کا, اور مکان کے کچھ اس نے یہ بارادری اور یہ سب کچھ بنا کر ایک کونے میں ایک چوکور بنایا. اس نے والد صاحب کو دیکھا, ابو کیسا بنایا ہے؟ والد صاحب نے دیکھ کر بولا, پھر بولا یہ کونے میں تم نے جو یہ چوکور یہ نشان رکھا ہے یہ کیا ہے؟ تو اس نے بولا, ابو آپ نے بھی تو ہمارے دادا جان کو یہ چھوٹا سا کمرہ دیا ہوا ہے نا نیچے, اور آپ تو یہ اتنے بڑے کمرے میں ہم لوگ رہ رہے ہیں, تو اس لیے بنایا کہ جب میں بڑا ہو جاؤں گا تو آپ بوڑھے ہو جائیں گے, تو میں آپ کو یہ چھوٹے کمرے میں ڈال دوں گا, اس لیے بنایا. باپ رو پڑا, اس کو نصیحت ہو گئی کہ واقعی میں نے اپنے والد پر یہ کیا ظلم ڈھایا ہے, میں عالیشان بنگلے میں رہوں और ये बाप को इधर कोने में धवेड़ दिया मैंने, ये पहुंचा अपने बाप के पास, माफिया मांगी, हाथ पकड़ के ऊपर लिया है कि आप अबू यहां आप रहेंगे। इस तरह का वाक्य मैंने आपको इसमें सुना था। तो ये वाक्य यानी कि कितना अजीब सुलूक है कि औलाद ऐश करे और बाप बेचारा मतलब दिल जलाए, बूढ़ा हो गया।
डिस्पोजेबल प्लेट होती है ना, एक बाप को इसी तरह ऊपर छत की केबिन में, छोटी सी केबिन में जहां स्टोर बनता था, कचरा होता था, उसमें अपने बाप को रख दिया था एक बेटे ने, और नीचे से जो खाना जाता था ना, वो खाना भी एक तो अजीब व गरीब खाना, और उस डिस्पोजेबल प्लास्टिक की प्लेट में जाता जो धुली भी नहीं होती थी, और वो उसी में आदमी खाना खाता था, बूढ़ा आदमी, मगर वो सिसक कर इंतकाल कर गया। बेटे को उसके मौत मैयत का भी इतना सदमा नहीं हुआ, बेटा कमरे में गया, चलो बाप तो अब चला गया, कमरा खाली होगा, चलो उसको साफ करके थोड़ा मैं यहाँ पर कुछ चीज बना लूंगा।
जी,
तो अपने छोटे बेटे के साथ वो ऊपर कमरा साफ कर रहा था, तो इसमें वो छोटी वो जो डिस्पोजेबल प्लास्टिक की प्लेट थी ना, वो हाथ में आई जो इसके छोटे बच्चे के हाथ में आई, यानी इंतकाल करने वाले के पोते के हाथ में आई। वो प्लेट रख रहा था बच्चा छोटा सा, तो वालिद ने कहा बेटा अभी इस प्लेट में क्या रखा है, कचरी गंदी प्लेट, इसको फेंक दे। बोला अबू इसको फेंक के क्या करूंगा, अब आप बूढ़े हो जाएगा तो मैं भी आपको इस प्लेट में खिलाऊंगा ना। वहां वो लेकिन अब तो वो कहते ना बाप तो इंतकाल कर गया था। तो ये बाप ने जो फरमाया ना, ऐसा बस मकाफत अमल से डरना, जैसी करनी वैसी भरनी वाला तस्वुर जो है ना, ये ऐसा लगता है कि शायद किसी सूरत जम जाए तो मजीदा मदीना।
हाँ बस ये, हालांकि ये सब मनगढ़ंत किस्से होंगे जो हम
समझाने के लिए
शायद अच्छी मिसालें हैं, कि किसी हद तक ये हो रहा है। खुद आलीशान बंगले में रह रहे हैं, मौज कर रहे हैं, और माँ बाप बूढ़े हो गए तो अब ओल्ड हाउस में डालाते हैं। ये भी दुनिया में कल्चर चल गया है, इस्लामी मुल्कों में भी आ गया है ओल्ड हाउस, हमारे यहाँ भी है इस तरह के, है मतलब
जी हैं बने हुए
जो इस तरह के बूढ़ों को रखते हैं। तो ये कितना बड़ा मतलब अजीब और गरीब हरकत है ये, यानी औलाद का दिल कैसे करता हो यार, मुझे तो अपने वो सुनकर ही खाली हो कि यार ये क्या। तो वास्तफरुल्ला, मैं आपको कुछ माँ बाप के ताल्लुक से अर्ज करता हूँ। अल्लाह के प्यारे हबीब सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमान इबरत निशान है, माँ बाप तेरी दोजख और जन्नत है। एक और मकाम पर इरशाद फरमाया, सब गुनाहों की सजा अल्लाह पाक चाहे तो कयामत के लिए उठा रखता है, मगर माँ बाप की नाफरमानी की सजा जीते जी पहुंचाता है। ये समुद्री गुम्बद रिसाला मकतबतुल मदीना का मुख्तसर सा, इसमें माँ बाप के ताल्लुक से बड़ी मत रिवायात लिखी हुई है, हिकायत लिखी हुई है। मनकूल है, एक शख्स को उसकी माँ ने आवाज दी लेकिन उसने जवाब नहीं दिया, इस पर उसकी मां ने उसे बद्दुआ दी तो वो गूंगा हो गया, उसकी जबान खत्म हो गई, अब बोल नहीं सकता था। तो इसलिए वो जब मां ने बुलाया जवाब ना देने पर ये हालत हुई, तो जो इतना सताते उनका क्या अंजाम होगा। अल्लाह पाक बस हमारे हाल पर रहम फरमा, जो माँ बाप की फरमाबरदारी करते हैं उनकी भी अपनी शान होती है। हजरत सैयदना मूसा कलीमुल्ला अला नबीना वालसलाम एक बार परवरदिगार के दरबार में अर्ज गुजार हुए, या रब गफ्फार मुझे मेरा जन्नत का साथी दिखा दे। अल्लाह पाक ने फरमाया फुला शहर में जाओ, वहां फुला कस्साब तुम्हारा जन्नत का साथी है। चुनाच सैयदना मूसा कलीमुल्ला अला नबीना वालसलाम वहां उस कस्साब के पास तशरीफ ले गए। नावाकिफियत के बावजूद मुसाफिरों मेहमानों ने कहनाते उसने आप अलैहिस्सलाम की दावत की। जब खाना खाने बैठे तो उसने एक बड़ा सा टोकरा अपने पास रख लिया, और वो कस्साब उस टोकरे के अंदर दो निवाले डालता और एक निवाला खुद खाता। इतने में किसी ने दरवाजे पर दस्तक दी, कस्साब ने वो गोश्त फरोश उठकर बाहर गया। सैयदना मूसा कलीमुल्ला अला नबीना वालसलाम ने उस टोकरे में देखा तो उसके अंदर ज़ईफुल उम्र मर्द औरत थे। सैयदना मूसा कलीमुल्ला अलैहिस्सलाम पर नजर पड़ते ही उनके होंठों पर मुस्कुराहट फैल गई। उन्होंने आप अलैहिस्सलाम की रिसालत की शहादत यानी गवाही दी और उसी वक्त रहलत यानी इंतकाल कर गए। कस्साब वापस आया तो जम्बील में यानी उस टोकरी में अपने वालिदैन को वफात शुदा देखकर मामला समझ गया और आपकी दस्तबोसी करके यानी हाथ चूम कर अर्ज की, आप अल्लाह पाक के नबी हजरत मूसा कलीमुल्ला मालूम होते हैं। फरमा तुम्हें कैसे अंदाजा हुआ? अर्ज के मेरे माँ बाप रोजाना गिड़गिड़ा कर दुआ क्या करते थे कि या अल्लाह हमें हजरत मूसा कलीमुल्ला के जलमों में मौत नसीब करना। इन दोनों के अचानक इस तरह इंतकाल फरमाने से मैंने अंदाजा लगाया कि आप ही सैयदना मूसा कलीमुल्ला होंगे। कस्साब ने मजीद अर्ज की, मेरी माँ जब खाना खा लेती तो खुश होकर मेरे लिए यूं दुआ किया करती थी, या अल्लाह मेरे बेटे को जन्नत में हजरत मूसा कलीमुल्ला का साथी बनाना। हजरत मूसा कलीमुल्ला अलैहि सलाम ने फरमाया, मुबारक हो कि अल्लाह पाक ने तुमको मेरा जन्नत का साथी बनाया है। अल्लाह रब्बुल इज्जत की उन पर रहमत हो और उनके सदके हमारी बेहिसाब मगफिरत हो। तो आपने देखा कि माँ बाप की खिदमत का कितना प्यारा सिला उस गोश फरोश को मिला, कस्साब को मिला। तो जो माँ बाप को सताते हैं उनका कितना बुरा अंजाम होता होगा। ईमान का भी खतरा इसमें, तो अगर ईमान सलामत ले जाना है, अल्लाह पाक और उसके प्यारे हबीब को खुश करना है, तो आज ही माँ बाप के कदमों से लिपट जाए और रो रोकर इनसे अब माफी मांग ले। तकलीफ जो भी दी है उससे बिल्कुल माफी मांग ले, यहां तक कि इनको खुश कर दे। आप अगर बोले कि तेरे सारे पैसे तू देगा तो ही हम खुश होंगे, तो मैं कहता हूं कि सांस बाद में लेना, दे देना, सौदा महंगा नहीं। अगर बाबा खुश होते हो तो इस पैसों पर आंख थू, जो माँ बाप की नाराजगी का सबब है। किस काम के ये पैसे? तो जहन्नम की अंगारे बनकर ये हमें दागे और आग बनकर लिपट जाए, इससे बेहतर नहीं कि हम माँ बाप को राजी करके इस आग से बच जाए? ये आपको मैं मुबालगा करके बता रहा हूँ। माँ बाप ने कब कहना कि सारे पैसे दे दो? मैं बात कर रहा हूँ कि बिलफर्ज अगर वो ऐसा भी कहते हैं, तेरा सारा बैंक बैलेंस, तेरा सारा खजाना, तेरा सारा कारोबार मेरे हवाले कर दो तो माफ करेंगे, तो भी महंगा नहीं है सौदा, सस्ता है। जन्नत मिलेगी इसके बदले, जहन्नम से पनाह मिल जाएगी। तो ये तो कोई दुनिया की कीमत जन्नत दिलाई नहीं सकती, जहन्नम से पनाह दिलाई नहीं सकती। तो यूं मतलब है कि बहरहाल हर कीमत पर माँ बाप को राजी करना करना और करना है।
हुजूर, एक नौजवान की जॉब खत्म हुई तो उसको ऑफिस वालों ने कहा कि वो आपकी जॉब अब खत्म हो गई है, तो वो कुछ रकम इनकी जमा होती है, तो ये रकम आपकी है वो ले जाइए। तो नौजवान वो रकम लेकर घर की तरफ बढ़ा। अब इसके बाद ना जॉब थी, ना पैसे थे, ना बैंक बैलेंस था, कुछ भी नहीं था। अब जो सोच रहा था रास्ते में कि जो पैसे मुझे मिले हैं इन पैसों से मैं ये करूंगा, थोड़ा सा अपना मुस्तकबिल बनाने के तौर से सोच रहा था। घर आया, हज का पूर्व बाहर मौसम था, वालिदैन को इसने कहा कि वो मुझे ये नौकरी तो नहीं, अब मुझे ये रकम मिली है। तो वालिदैन के मुंह से ही निकला कि बेटा ये रकम तुझे मिली है, हमको हज करा दे। अब बेटा बोले कि मेरे को तो वो सारा मुस्तकबिल और सारी प्लानिंग उसके देन में घूम रही थी। और वालिदैन ने कहा कि बेटा हज करा दे। थोड़ी देर गौर किया और सारी रकम अपने वालिदैन को तोहफे में दे दी कि ठीक है आप इससे हज कर लें, और खुद ही सारे हज के इंतजाम और बंदोबस्त और फार्म और खरीदारी सब करने लग गया। और बड़ी मतलब खुशी खुशी और बड़े प्यारे तरीके से अपने बूढ़े माँ बाप को इसने हज पर भेज दिया। माँ बाप भी हज पर गए, हज पर जाकर देख जैसे खुश होते हैं, वापस आए, बड़ी दुआएं दी, वहां भी बड़ी दुआएं की। अब माँ बाप वापस तो आ ही गए। अब बेटा सोच रहा था करो तो क्या करो, ऐसे में थोड़ी देर में फोन की घंटी बजी। उसको उसी ऑफिस से फोन आया जहां से इसकी जॉब खत्म हुई थी और कहा कि वो आप एक तो एनवलप ले गए थे लिफाफा, वो आपकी कुछ रकम हमारे पास बच गई है, वो जरा ले जाइएगा। तो वो गया कि चलो अभी थोड़े बहुत रकम रह गई होगी। तो नौजवान कहता है जब मैं कंपनी गया और जब मैंने अपना लिफाफा लिया और वापस रास्ते में मैंने लिफाफा खोल के देखा तो जितनी रकम मैंने अपने माँ बाप को तोहफे में दी थी उतनी ही रकम मुझे कंपनी ने दोबारा दी है। वो इस बात पर खुश हो रहा था कि मुझे जो रकम पहले मिली थी उतनी ही रकम मुझे मिली, मगर अल्लाह की रहमत से मेरे मुझे माँ बाप की दुआएं भी मिली और मेरे माँ बाप ने हज भी कर लिया और मुझे उतनी ही रकम मुझे दोबारा मिल भी गई है। तो ये मेरे माँ बाप की दुआओं की बरकत है।
सुभान
और मेरे सुनने जो फरमा रहे ना अपने माँ बाप को राजी करने वाला, अल्लाह हमें जज्बा नसीब फरमाए।
कदर करना चाहिए माँ बाप के, नहीं है उनसे पूछो माँ बाप क्या होता है। आज अगर माँ बाप जिंदा है तो उनको राजी कर लो, सांस बाद में ले पहले राजी कर लें। अगर आप दूर हैं, घर दूर है या दूसरे शहर में, फोन करके भी इनको इसी तरह भी तरकीब में ले लें, राजी कर लें। अगर बोले कि तू हमारे पास आ जा तो हम तुझसे राजी होंगे, तो फौरन सारे काम छोड़ छाड़ कर सबसे पहली गाड़ी पकड़कर माँ बाप के कदमों में चले जाए, इनको राजी कर लें। इसी में आपकी दुनिया और आखिरत की भलाई है। सल्लल्लाहु अलैहि वसल्लम सल्लल्लाहु अलैहि मुहम्मद
मदनी मुज़ाकरा मदनी मुज़ाकरा मदनी मुज़ाकरा।